All right, we're looking at how to compare scripture with scripture.
अहिले चाहिँ हामी कसरी एउटा खण्डलाई अर्को खण्डसँग तुलना गर्ने भन्ने कुरा सिक्दैछौँ.
Now, if we many today believe we should speak in tongues.
आज धेरै जनाले हामीले अन्य भाषामा बोल्नु पर्छ भनेर विश्वास गर्दछन्.
And they like to use 1 Corinthians 14.
अनि उनीहरू चाहिँ पहिलो कोरिन्थी 14 अध्यायलाई प्रयोग गर्न रुचाउँछन्.
And they will say that his tongues here is not language.
अनि उनीहरूले भन्छन् यहाँ उल्लेखित अन्य भाषा भनेको चाहिँ भाषा भन्ने भाषा नै चाहिँ होइन भन्छन्.
And they want to say that it is just a heavenly language or some thing that cannot be understood by man.
उनीहरूले यस्तो भन्न खोज्छन् कि यो चाहिँ अन्य भाषा भनेको चाहिँ एउटा स्वर्गीय भाषा हो अथवा मानिसहरूले बुझ्न नसक्ने कुनै त्यस्तो कुरा हो.
But we cannot interpret 1 Corinthians 14 alone.
तर हामीले पहिलो कोरिन्थी 14 अध्यायलाई त्यसमै सीमित रहेर नै त्यसको अर्थ जान्न सक्दैनौँ.
To find out what kind of tongues he's talking about, we have to look at the first mention of tongues in Acts.
हामीले चाहिँ यहाँ उल्लेखित अन्य भाषा चाहिँ कस्तो अन्य भाषा हो त भनेर बुझ्नलाई चाहिँ हामीले अन्य भाषा उल्लेख भएको सबभन्दा पहिलो खण्ड अर्थात् प्रेरित 2 अध्यायमा हेर्नुपर्छ.
In Acts 2, it's very clear that these tongues are languages, human languages.
अनि प्रेरित 2 अध्यायमा हेर्दाखेरि यो यति नै स्पष्ट कुरा देखिन्छ कि यी अन्य भाषाहरू चाहिँ साँच्चैकै मानिसहरूले बोल्ने भाषा हुन्.
And the Bible never says that they are anything else.
अनि बाइबलले कहिले पनि ती अन्य भाषाहरू चाहिँ अन्य कुरा थियो भनेर चाहिँ बताएको छैन.
So we always compare scripture with scripture.
त्यसैले हामीले जहिले पनि शास्त्रको एउटा खण्डलाई अर्को खण्डसँग तुलना गर्नुपर्छ.
And here's another example.
अब अर्को उदाहरण यहाँ छ.
Isaiah 53.
यशया 53 अध्याय.
Isaiah 53 verse 5.
यशया 53 अध्यायको 5 पदमा तर ऊ त हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो, उसलाई हाम्रै अधर्महरूका निम्ति चोटै चोट परेको थियो, हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्यो र उसका कुर्राहरूको कुर्राका चोटहरूद्वारा हामी निको भयौं.
Well, the charismatics say that we have physical healing through his stripes.
अब charismatic समूहकाले भन्छन् कि येशूका कुर्राको चोटहरूद्वारा चाहिँ हामीले शारीरिक चंगाई पाउँछ.
And they say that Jesus has promised this healing.
अनि उनीहरूले भन्छ यस्तो चंगाई चाहिँ येशूले प्रतिज्ञा गर्नुभएको छ.
With his stripes we are healed.
उहाँका कुर्राका चोटहरूद्वारा हामी निको भयौं.
But if we look in the New Testament, we see the meaning.
तर नयाँ नियममा हामी गयौँ भने हामीले चाहिँ यसको साँचो मानि बुझ्न सक्छौँ.
In 1 Peter 2:24, is there a reference there?
No.
1 Peter 2:24.
पहिलो पत्रस दुईको 24 पदमा.
Peter is quoting from this passage.
पत्रुसले चाहिँ अघिको खण्डबाट चाहिँ उद्धरण गर्दैछन्. हामी पापहरूका निम्ति मरेर धार्मिकताको निम्ति बाँचौँ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नु भयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियौ.
You need to make your own cross references.
अब तपाईँहरूले चाहिँ आफ्नै यस्तो पदहरूको अन्योन्य पदहरू चाहिँ बनाउनु पर्छ. यो पद यो पदसँग जोडियो भनेर चाहिँ नोट गर्नुपर्छ. मैले बाइबलमा चाहिँ सयौं यस्ता अन्य अन्य पदहरू चाहिँ बाइबलमा मैले टिपेँ लेखेँ.
When I found that, I would go back to Isaiah 53 and I would put it there, 1 Peter 2:24.
मैले यो पहिलो पत्रस 2:24 भेट्न साथ म चाहिँ यशया 53मा गएर चाहिँ त्यसलाई चाहिँ मैले त्यो पद टिपोट गर्थे.
Okay. Now, And what about in 1 Peter 2:24? Does it go back to Isaiah?
No, no, it doesn't.
No, that's strange. Okay, so you can make your own. Every time you find one, write it down.
There's a lot of products that are used to. Like during Pauson, the Bible says, "Is to Nyanipadka report karna sakna."
When I was a new Christian, I didn't have a treasury of scripture knowledge.
Nay Christian, no, nekhil chen Pauson atiyo treasury of scripture knowledge bani kitab.
There were no computers.
There was a computer nahi thiya na.
And so I had to do like you. I had to do the same thing.
Tesele tapaile
jasari make my own.
Afnai anyana padharuko report garnu parcha chha maile pani afnai banaunu parya thiyo.
Now, so Peter is giving the meaning.
त्यसैले पत्रुसले चाहिँ माने दिदैछ.
He said we are being dead to sins, we should live to righteousness.
पत्रुसले भन्दैछ हामी पापहरुको निम्ति मरेर धार्मिकताको निम्ति बाँच्छौं भनेर.
Well, the spiritual healing.
यो त आत्मिक चंगाईको कुरा हो.
He said Isaiah is talking about spiritual healing.
पत्रुसले भन्दैछ नि यशैयाले कुरा गरेको चंगाई निको पार्ने हुन्छ. यो चाहिँ आत्मिक चंगाईको कुरा हो.
So somebody uses that to be charismatic, you show them. No, Peter explained that.
त्यसैले कसैले तपाईँलाई चाहिँ क्यारिजमेटिकले यशैया 53 देखाएर चाहिँ चंगाईको कुरा हो भन्यो भने चाहिँ तपाईँले चाहिँ पहिलो पत्रुसबाट देखाएर भन्नुहोस् यो आत्मिक चंगाईको कुरा हो.
And eventually we will have a new body. We will have perfect healing.
अनि हामीले पछि हामीले नयाँ शरीर पाउनेछौँ र सिद्ध पूर्ण चंगाई हामीले
पाउनेछौँ.
तर यस जीवनको लागि चाहिँ हामीसँग आत्मिक चंगाई हो.
And so we get this true doctrine this way.
यस प्रकारले हामीले चाहिँ साँचो शिक्षा हामीले पाउन सक्छौँ.
And we also can solve Bible difficulties this way.
साथसाथै यो तरिकाले चाहिँ हामीले बाइबलमा भेटेका समस्याहरू चाहिँ पनि हामीले समाधान गर्न सक्छौँ.
Comparing scripture with scripture.
एउटा खण्डलाई अर्को खण्डसँग तुलना गरेर.
Three reasons we need to do this.
यसरी तुलना गर्नुपर्ने तीनवटा कारणहरू छन्.
To get the full meaning of the passage.
एक चाहिँ त्यो खण्डको पूर्ण अर्थ हामीले प्राप्त गर्नलाई हो.
To get the true doctrine.
अर्को चाहिँ साँचो शिक्षा प्राप्त गर्नलाई हो.
And to solve Bible difficulties.
तेस्रो चाहिँ बाइबलमा देखिएको समस्यालाई समाधान गर्नलाई हो.
Let's look at Luke 14.
Luka 14 adhyayama hami heram.
Luke
14:26. Luka 14 ko 26 padma. Koi manis maka aunsa ra afna babu aama swasni chhora chori haru daju bhai haru ra didi bani haru lai ra afnai pran lai pani ghrina gardaina bhane tyo mero chela huna sakdaina.
Ghrina. Why did Jesus say you should hate your mother?
Kina Yesu le afno aama lai ghrina garnu parcha bhannu bhayeko?
Ako
mane ke ho?
Should you hate your children?
कि आफ्नो नानीहरूलाई घृणा गर्नुपर्ने हो र
त्यही
भनेको छ त.
But if we compare with other scriptures, we get the meaning.
तर हामीले चाहिँ अरू शास्त्र खण्डहरूसँग तुलना गर्यो भने उसको साँचो अर्थ पाउँछ.
And we solve the problem.
अनि समस्या समाधान हुन्छ.
Matthew 10:37.
मत्ती 10:37 पदमा.
He's saying the same thing in a different way.
We could realize saying probably farak tarika ma bhandai hununcha. Matthias go 37 padma jasle babu wa amalai malai bhanda besi maya gardacha tyo mero yogya ko chaina ani jasle chhora wa chhori lai malai bhanda besi maya gardacha tyo mero yogya ko chaina.
So hate means to love them less than I love God.
त्यसैले घृणाको माने यहाँ चाहिँ के हो भने हामीले उनीहरूलाई चाहिँ परमेश्वरलाई जति प्रेम गर्छ त्योभन्दा कम प्रेम गर्नु भन्न खोजेको हो.
Yeah, many Hindu parents tell the believing children you must get married to a Hindu.
धेरैजना हिन्दू बुवा आमाले चाहिँ आफ्नो छोराछोरीले भन्छ तिमी हिन्दूसँग बिहा गर्नुपर्छ.
And in that situation, we much should love God more.
अनि एउटा विश्वासीले चाहिँ त्यस्तो अवस्थामा चाहिँ बुवामालाई भन्दा परमेश्वरलाई बढी प्रेम गर्नुपर्छ.
No, I have to obey God.
अनि हामीले भन्नुपर्छ होइन म चाहिँ परमेश्वरको आज्ञा पालन गर्छु.
And they say, well, you should stay home. We don't like you going to church all the time. Stay here. Talk
to us. उनीहरूले भन्ला तिमी घरै बस चर्च गइरहेको हामीलाई मन पर्दैन हामीसँग बसेर कुरा गर.
We have to obey God more.
तर हामीले परमेश्वरलाई झन् बढी आज्ञा पालन गर्नुपर्छ.
To love God is to obey God.
परमेश्वरलाई प्रेम गर्नु चाहिँ उहाँको आज्ञा पालन गर्नु हो.
So, by comparing these two verses, we see the meaning.
यसरी हामीले खण्डलाई तुलना गरेर चाहिँ हामीले साँचो अर्थ बुझ्यौँ.
Remember Peter one day. Look at Matthew 16.
Matthew 16 अध्यायमा हेर्नुहोस् त.
Peter okay. In Matthew 16, verse 21
through 23. त्यस समयदेखि यीशुले उहाँलाई यरुशलेम जानु, बुढा प्रधानहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट अनेकौं दुःख भोग्नु, मारिनु र तेस्रो दिनमा बिउ ताइनु आवश्यक छ भनी आफ्ना चेलाहरूलाई देखाउन थाल्नुभयो. तब पत्रुसले उहाँलाई एकातिर लगेर यसो भन्दै उहाँलाई हप्काउन लागे, यस्तो नहोस् प्रभु, तपाईँमाथि यो कुरा कुनै रीतिले पर्याउने छैन. तर उहाँले फर्केर पत्रुसलाई भन्नुभयो, हे शैतान, मेरो पछिल्लोतिर जा, त मेरा लागि ठेस लाग्ने कारण होस्, किनकि त परमेश्वरका कुराहरूमा होइन तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस्. पत्रुसले येशूलाई नै हप्काए.
Jesus was telling them how he must die.
येशूले उनीहरूलाई भन्दै हुनुहुन्थ्यो कसरी उहाँ मर्नुपर्छ.
And raised from the dead.
अनि मृत्युबाट बौरेर उठ्नुपर्छ.
Peter rebuked him.
पत्रुसले त उहाँलाई हप्काए.
At that time the disciples did not understand.
त्यस बेला चेलाहरूले चाहिँ बुझेका थिएनन्.
They thought Jesus was going to bring in the kingdom.
उनीहरू ठान्थे येशू अब राज्यलाई स्थापना गर्नुहुनेछ भनेर.
They didn't understand about the death.
आको मृत्युको बारेमा उनीहरूले बुझेनन्.
They did not like that.
त्यो कुरा मन पराएनन्.
So Peter rebuked Jesus.
त्यसले पत्रुसले येशूलाई हप्काए.
And then Jesus said, "Get thee behind me, Satan."
अनि येशूले उसलाई भन्नुभयो, "हे शैतान, मेरो पछिल्लोतिर जा."
So it's very strong.
यो झ्यारै कडा छ कुरा.
But Jesus put honored God the Father more than anything.
तर येशूले परमेश्वर पितालाई अरू कुनै कुरालाई भन्दा बढी आदर गर्नुहुन्थ्यो.
And that's our example.
अनि हाम्रो उदाहरण नै हुनुहुन्छ.
And so comparing scripture with scripture.
यसरी एउटा खण्डलाई अर्को खण्डसँग तुलना गर्दै.
Now, let's look at number four, the fourth rule for Bible interpretation.
अब बाइबल को अर्थ अर्थ्याउने सम्बन्धमा चाहिँ चौथो नियम हेर.
The clear passages must interpret the less clear.
स्पष्ट खण्डले चाहिँ कम स्पष्ट खण्डलाई चाहिँ अर्थ्याउनु पर्छ.
But false teachers like to use the difficult passages for their doctrines.
झुटा शिक्षकहरूले चाहिँ ती कठिन खण्डहरूलाई चाहिँ प्रयोग गर्न चाहन्छन् आफ्नो शिक्षाहरूको निम्ति.
And I learned this when I was studying the Seventh-day Adventist teaching.
यो कुरा चाहिँ मैले सेभेन्थ-डे एडभेन्टिस्टहरूको शिक्षाहरूलाई अध्ययन गर्ने क्रममा सिकेको कुरा हो.
They have the teaching of soul sleep.
जस्तो कि प्राण स्वाप भन्ने शिक्षा उनीहरूको छ.
And they use some verses in the Old Testament for that.
अनि उनीहरूले चाहिँ पुरान नियममा भएका केही पदहरूलाई प्रयोग गर्छन्.
For example, Job 27:3.
जस्तो कि अय्युब 27:3. अय्युब 27:3. Ayub 27:27. जबसम्म मेरो सास म भित्र रहला र परमेश्वरको आत्मा मेरो नाक भित्र रहला.
So they say, see, the breath is the spirit.
You know, Libanson, dekhnu bhaya, saas nai atma ho.
So when you die, the spirit dies.
Tesele jab tapai marnuhuncha, tapai ko atma marcha.
They use the spirit.
Unharu yahi prayog garcha.
They say, see, it's very clear.
Unharu bhancha, ekdam spashta cha hernus.
But it's not very clear when we look at the whole scripture.
तर सम्पूर्ण बाइबल हेर्दाखेरि चाहिँ यो स्पष्ट छैन.
Because the rest of the Bible teaches us that man's spirit lives after he dies.
किनभने बाँकी सब बाइबलले चाहिँ सिकाउँछ कि मान्छेको आत्मा चाहिँ ऊ मरेपछि पनि रहिरहन्छ.
And in the New Testament, it's very easy to see that.
अनि त्यो कुरा त नयाँ नियममा देख्न एकदम सजिलो छ.
First Thessalonians 3,
पहिलो थेसलोनिकी 3 अध्याय.
So Job was not trying to teach us about the spirit there.
अब अयुबले त्यो खण्डमा चाहिँ हामीलाई आत्माको बारेमा सिकाउन खोजिरहेको होइन वास्तवमा.
But Paul is teaching us very clear Christian doctrine.
तर पौलले चाहिँ हामीलाई एकदम स्पष्ट क्रिश्चियन शिक्षाहरू यहाँ सिकाउँदैछन्.
In 1 Thessalonians 5:23,
अनि पहिलो थेसलोनिकी 5 अध्यायको 23 पदमा
we see that there are three parts to man.
मान्छेको तीन भागहरू हुन्छन् भन्ने यहाँ सिक्छौ. अब शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूरा रीतिले पवित्र पारेका हुन् अनि तिमीहरूका सम्पूर्ण आत्मा प्राण र शरीर हाम्रो प्रभु येशु ख्रीष्टको आगमनसम्म दोषरहित अवस्थामा सुरक्षित राखिएका हुन्.
आत्मा प्राण शरीर. And when the body, death is the death of the body.
अनि मृत्यु भनेको चाहिँ शरीरको मृत्यु हो.
Not the spirit.
आत्माको होइन.
James 2:26.
याकुब 2:26 पद. याकुब 2:26.
The body without the spirit is dead.
किनकि जसरी शरीर आत्मा बिना मरेको हुन्छ.
It's the body that dies.
शरीर हो मर्ने.
And the Bible plainly teaches that the spirit goes to heaven or hell.
अनि बाइबलले स्पष्टै सिकाउँछ कि आत्मा चाहिँ कि स्वर्ग जान्छ कि नरक.
And so they take one strange verse, a little strange verse, one obscure verse, false teachers do.
त्यसैले झुटा शिक्षकहरूले चाहिँ एउटा अस्पष्ट पदलाई लिन्छन्.
And they make their doctrine on that.
अनि त्यसैमा चाहिँ उनीहरूको शिक्षा बसाल्छन्.
Instead of going to all of the clear passages,
थुप्रै स्पष्ट खण्डहरूमा जानुको सट्टामा
they also use Ecclesiastes 9.
साथै उनीहरूले चाहिँ उपदेशक 3 के अरे 9 अध्यायलाई पनि प्रयोग गर्छन्.
Ecclesiastes 9.
जो सबै जीवितहरूसँग जोडिएको छ उसका निम्ति आशा छ किनभने जिउँदो कुकुर चाहिँ मरेको सिंह भन्दा उत्तम हो. किनकि जीवितहरूले हामी मर्छौं भनी जान्दछन् तर मरेकाहरूले केही जान्दैनन् न त तिनीहरूका निम्ति अब उसो केही प्रतिफल छ किनभने तिनीहरूको सम्झना धरी बिर्सिएको छ.
All right, they say, see, the dead do not know anything.
उनीहरूले भन्छन् देख्नुभयो यहाँ मरेकाहरू केही जान्दैन.
Unless they sleep, they don't have any consciousness. They're just sleeping in the grave.
उनीहरू भन्छन् हेर्नुहोस् मरेकाहरूको कुनै चेतना हुँदैनन्, केवल उनीहरू चाहिँ सिहानमा सुतिरहेका हुन्छन्.
So what the Bible says.
तर बाइबलले भनेको कुरा यो होइन.
Why does Ecclesiastes say that?
अब उपदेशकले किन यो कुरा भन्दैछ?
Because Ecclesiastes is showing us how man thinks in this world without the revelation of God.
किनभने उपदेशकको पुस्तकले चाहिँ हामीलाई के बताउँदैछ भने यस संसारमा मानिसले परमेश्वरबाट अलग भएर कसरी सोच्दछ भन्ने कुरा बताउँदैछ.
Under the sun is the theme.
सूर्य मुनि त्यो नै विषयवस्तु हो.
Man's thinking in this world.
यस संसारमा मानिसको आफ्नो विचार.
It's a wonderful book.
एकदम असल पुस्तक छ.
But we have to understand the purpose.
तर यो पुस्तकको उद्देश्य हामीले बुझ्नुपर्ने हुन्छ.
See, from in this world, it looks like the dead are gone. It looks like they're finished.
यो संसारको दृष्टिकोणबाट हामीले हेर्दाखेरि चाहिँ के जस्तो देखिन्छ भने मरेकाहरू सक्यो जस्तै देखिन्छ. गयो.
Looks like they're like a dead lion, the same. Dead man, dead lion, same.
एउटा मरेको सिंह मरेको मान्छे उस्तै देखिन्छ.
Looks like.
त्यस्तै देखिन्छ.
But when we have the revelation of God, we see that that's not true.
तर जब हामी परमेश्वरको प्रकाश पाएर त्यो दृष्टिकोणमा हेर्छौँ तब चाहिँ त्यो एउटै होइन भन्ने.
Man continues to live beyond the grave.
मानिस चाहिँ उसको ज्यान भन्दा पनि पारि जिरहेको छ. लुका 9 अध्यायमा
yeah, here in Luke 9, verses 28 through 33, we see two dead men talking to Jesus.
Luke 9, ko 28 dekhi 33 padharuko khanda ma chai dui jana marisayeka manish haru chai Yesu sanga boliraheka hami dekhchhau yaha. Luke 9 ko 28 bata ani यी कुराहरूको प्राय 8 दिन पछि यस्तो भयो. उहाँ पत्रुस याकुब र योहन्नालाई लिएर प्रार्थना गर्नलाई पहाडमाथि चढ्नुभयो. अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको चेहराको रूप बदल्यो र उहाँको वस्त्र तिरमिर पार्ने सेतो भयो. अनि हेर दुईजना मानिसहरूले उहाँसँग बात गरे. ती मोसा र एलिया थिए जो महिमामा देखा परेर उहाँको मृत्युको विषयमा बात गरे जुन चाहिँ उहाँले यरुसलेममा पूरा गर्न लाग्नु भएको थियो. तर पत्रुस र उनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए. अनि जब तिनीहरू भ्युजे तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिएका दुईजना मानिसहरूलाई देखे. अनि यस्तो भए उनीहरू उहाँ कहाँबाट जाँदै गर्दा पत्रुसले येशूलाई आफूले के बोले सो कुरा थाहा नगरी भने, स्वामी हामीलाई यहाँ रहनु असल छ र हामी तीनवटा डेरा बनाऊ, तपाईँको निम्ति एउटा, मोसाको निम्ति एउटा र एलियाको निम्ति एउटा. मोसा र एलिया मरिसकेका थिए.
But they're talking with Jesus.
तर येशूसँग कुरा गर्दै थिए.
So they are not sleeping in the grave.
त्यसैले उनीहरू चियानमा सुतिरहेको छैन.
No, they're in heaven.
होइन, उनीहरू स्वर्गमा छन्.
They're moving around.
उनीहरू यताउता गरिरहेछन्.
First Thessalonians 4:14.
पहिलो थेसलोनिकी 4:14 पदमा पहिलो थेसलोनिकी 4:14 किनकि येशू मर्नुभयो र बौरेर उठ्नुभयो भने हामी विश्वास गर्दछौँ भने उसरी नै येशूमा सुतेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ. पहिलो थेसलोनिकी 4:14
So where are the dead in Christ?
त्यसैले येशूमा सुतेकाहरू चाहिँ कहाँ छन् त?
They're sleeping, but they're not like sleeping in the grave.
उनीहरू सुतिरहेका छन् तर उनीहरू चिहानमा सुतेका जस्तो होइनन्.
it means they're not on this earth.
यसको मतलब चाहिँ उनीहरू यस पृथ्वीमा छैनन्.
And we can't see them.
अनि उनीहरूलाई देख्न सक्दैनौ.
But they're with Jesus.
तर उनीहरू येशूको साथमा छन्.
They're not sleeping in the grave.
उनीहरू चिहानमा सुतिरहेका छैनन्.
They're with Jesus and they will come back with him.
उनीहरू येशूसँग छन् र उनीहरू उहाँको साथमा आउने छन्.
And Revelation 6.
अनि प्रकाशको 6 अध्यायमा.
See, they take this one verse that is a difficult verse and they make their teaching with that.
देख्नु भयो उनीहरूले चाहिँ एउटा पद एउटा अलिक गाह्रो कठिन पद लिन्छन् अनि उनीहरूले चाहिँ आफ्नो शिक्षा त्यसमा बाट निर्माण गर्छन्.
But we always want to go to the clear passages.
तर हामी जहिले पनि के गर्न चाहन्छौँ भने स्पष्ट खण्डहरूमा हामी जान चाहन्छौँ.
Revelation 6.
प्रकाशको 6 अध्याय.
Where are the dead?
मरेकाहरू कहाँ छन्?
Verses 9 to 11.
9 देखि 11 पदहरूमा. अनि जब उहाँले पाँचौं छाप खोल्नुभयो तब मैले वेदीको मन्दिर तिनीहरूका प्राणहरू देखेँ जो चाहिँ परमेश्वरको वचन र तिनीहरूले कायम राखेका गवाईका कारणले मारिएका थिए. अनि तिनीहरू यसो भन्दै ठूलो स्वरले कराए, हे मालिक, हे पवित्र र सत्य, कहिलेसम्म तपाईँले न्याय गर्नुहुन्न र पृथ्वीमाथि बस्नेहरूबाट हामीहरूको रगतको बदला लिनुहुन्न? अनि तिनीहरू हरेकलाई सेता वस्त्रहरू दिए अनि तिनीहरू झैँ मारिन लागेका तिनीहरूका सङ्गी दासहरू र तिनीहरूका भाइहरूको सङ्ख्या पूरा नहुन्जेल अझै केही बेरका निम्ति तिनीहरूले विश्राम गरून् भनी तिनीहरूलाई भनियो.
So they are in heaven.
त्यसैले उनीहरू त स्वर्गमा छन्.
They're talking to God.
उनीहरू त परमेश्वरसँग कुरा गर्दैछन्.
And so they're not sleeping in the grave.
त्यसैले उनीहरू चिहानमा सुतिरहेछन्.
Ecclesiastes said that they don't know anything.
उपदेशकमा चाहिँ मरेकाहरू केही जान्दैनन् भनेको थियो.
But that's only from man's perspective in this life.
तर त्यो त केवल यस जीवन मानिसको दृष्टिकोणबाट हेर्दाखेरि मात्र हो.
It's not really true.
तर साँच्चै साँचो चाहिँ होइन.
And we look at all of the scriptures and we see the teaching, true teaching about death.
त्यसैले सबै खण्ड हेरेपछि चाहिँ मृत्युको सवालमा सम्बन्धमा साँचो शिक्षा के हो भनेर हामीले देख्न सक्छौँ.
So we let the clear teaching interpret the less clear.
त्यसैले हामीले चाहिँ स्पष्ट शिक्षाहरूले कम स्पष्ट शिक्षाहरूलाई चाहिँ अर्थ्याउँछ.
We've looked at 5 things so far.
अहिलेसम्म
4 things.
चारवटा बुदाहरूलाई चाहिँ हेर्यौँ.
We must understand the meaning of the word.
हामीले शब्दहरूको माने बुझ्नु पर्छ.
We must interpret by context.
हामीले चाहिँ सन्दर्भको आधारमा चाहिँ अर्थ लगाउनु पर्छ.
We must compare scripture with scripture.
हामीले चाहिँ शास्त्रको एउटा खण्ड अर्को खण्डसँग तुलना गर्नुपर्छ.
And the clear passage must interpret the less clear.
अनि स्पष्ट खण्डहरूले चाहिँ कम स्पष्ट खण्डलाई चाहिँ अर्थ लगाउनु पर्छ.
Now,
number 5. अब
नम्बर 5 मा छ. The literals. We must interpret the Bible by the literal meaning.
हामीले चाहिँ बाइबललाई अक्षरशः मानेको आधारमा चाहिँ अर्थ लगाउनु पर्छ.
We're especially talking about the prophecies.
विशेष गरी यसमा चाहिँ हामी भविष्यवाणीहरूका खण्डको कुरा गर्दैछौँ.
Most of the commentaries interpret the prophecies by the allegorical method.
धेरै जसो बाइबलका टिप्पणी पुस्तकहरूले चाहिँ ती भविष्यवाणीहरूलाई चाहिँ एउटा लाक्षणिक व्याख्या विधिद्वारा चाहिँ अर्थ लगाउँछन्.
Yes, one popular commentator is Adam Clark.
एउटा त्यस्तो टिप्पणी पुस्तक चाहिँ एडम क्लार्कको टिप्पणी पुस्तक हो.
Bible, computer Bible programs usually have his commentary.
कम्प्युटर प्रोग्राममा जुन बाइबल प्रोग्रामहरूमा प्राय उसको टिप्पणी चाहिँ राखिएको हुन्छ.
And he's talking about Revelation 20 verse 2.
अनि उनले चाहिँ प्रकाश 20 अध्यायको दुई पदको कुरा गरेको ठाउँमा चाहिँ प्रकाश 20 को दुईमा प्रकाश 20 को दुई अनि तिनले त्यस अजिङ्गरलाई त्यस पुरानो साँपलाई पक्रे जो डियाबोलोस र शैतान हो अनि त्यसलाई हजार वर्षका लागि बाँधे.
हजार वर्ष, what is that?
हजार वर्ष भने के हो?
It's हजार वर्ष.
हजार वर्ष नै हो.
But they don't believe that.
तर उनीहरू त्यो विश्वास गर्दैन.
They say, what can it mean?
मेरो भन्छ हो, यसको माने के होला?
Well, it means a thousand years.
That's good, man. It's a thousand years.
But he says, what does this binding of Satan mean?
Adam Clark Levinson, you Satan like bad nekura kyo, it's good, man.
What does this number mean?
And you sankhya, azar, yes, go arthi kyo.
He says, who can know?
Us Levinson, kusli zanna saksara.
Because they don't interpret literally.
कारण उनीहरूले चाहिँ अक्षरश अर्थ लगाउँदैन.
Another popular commentary is Jameson Fawcett Brown.
अर्को लोक प्रचलित टिप्पणी पुस्तक हो जेमिसन फॉसेट र ब्राउन.
Yeah, and many things they have many good teachings in some places.
अनि कति ठाउँमा उनीहरूको धेरैवटा राम्रो शिक्षाहरू छन्.
But prophecy they interpret the wrong way.
तर भविष्यवाणीलाई चाहिँ उनीहरूले गलत तरिकाले व्याख्या गर्छन्.
On this verse they say,
yes, पदमा आइपुग्दा उनीहरू भन्छन्,
it said the thousand means that the world is completely pervaded by the things of God.
उनीहरूले भन्छन् हजार वर्षको माने चाहिँ यो हो जुन त्यो बेला जब चाहिँ सारा पृथ्वी चाहिँ परमेश्वरको कुराहरूले पूर्ण रूपले चाहिँ ढाकिएको हुन्छ.
सो सिन्स 1000 इज 10, इट्स व्हाट इट सेज, सिन्स 1000 इज 10 द स्टार्ट टु ट्रान्सलेट द नम्बर अफ द वर्ल्ड रेज्ड टु द थर्ड पावर 3 बीइंग द नम्बर ऑफ गॉड. ही जस्ट गिव्स ऑल काइंड्स ऑफ वाइल्ड आइडियाज. Wild ideas.
उसले चाहिँ एकदमै कहाँ कहाँको परपरको विचार ल्याउँछ. उसले भन्छ किनभने हजार भनेको दस हो अरे अनि यो चाहिँ संसारको संख्या हो अरे त्यसलाई चाहिँ तीन घातांकमा चाहिँ यसलाई लैजाँदाखेरि चाहिँ तीन त परमेश्वरको नम्बर हो भन्छ. हजार भनेको चाहिँ परमेश्वर.
No, a thousand doesn't mean God. A thousand means a thousand.
तर हजार भनेको परमेश्वर होइन, हजार भनेको हजार नै हो.
Sometimes the Bible uses the figurative language.
कहिलेकाहीँ बाइबलले चाहिँ चित्रात्मक शब्दहरू अथवा भाषा प्रयोग गर्दछ.
In that case, the Bible will tell us.
अनि त्यस बेलामा चाहिँ बाइबलले नै त्यो यस प्रकारले प्रयोग भइरहेछ भनेर बताउँछ.
For example, in verse 2 here, we know that the devil is not actually a serpent.
जस्तो कि यो दुई पदमा नै हामीलाई थाहा छ शैतान सर्प नै त होइन.
But yeah, he's called a serpent, he's like a serpent.
तर उसलाई सर्प भनेको छ, उ सर्प जस्तै छ.
But we understand figurative language.
तर हामी चाहिँ यस्तो लाक्षणिक शब्द भाषा हामी बुझ्छौं.
But usually the Bible is speaking literally.
तर प्रायः जसो बाइबलले चाहिँ अक्षरश हुबहु शब्दार्थमा बोलिरहेको हुन्छ.
And we should interpret the prophecies in the literal way.
त्यसैले हामीले भविष्यवाणीहरू चाहिँ अक्षरश मानेमा व्याख्या गर्नुपर्छ.
Now, there are four reasons why we should.
किन हामीले चाहिँ अक्षरश मानेमा भविष्यवाणीहरू चाहिँ अर्थ लगाउनु पर्छ, यसको चारवटा कारणहरू छन्.
Yeah, this is very important.
यो एकदम महत्त्वपूर्ण छ.
Because we need to be teachers.
हामी शिक्षकहरू हुनुपर्छ.
It's not enough to learn for yourself.
And
we have to show the error of the false teachers.
अनि साथै हामीले चाहिँ झुटा शिक्षकहरुको भूल कहाँ भइरहेको छ गल्ती हामीले देखाउन सक्नु पर्छ.
And many Christians interpret allegories.
अनि थुप्रै क्रिश्चियनहरुले चाहिँ बाइबललाई चाहिँ त्यो लाक्षणिक अर्थमा चाहिँ उनीहरुले व्याख्या गर्छन्.
So why do we interpret literally?
त्यसै किन हामीले चाहिँ अक्षरश व्याख्या गर्छौं त.
Here's four important reasons.
Yeah, अब चारवटा महत्त्वपूर्ण कारणहरू छन्.
First of all, the nature of the Bible requires it.
सर्वप्रथम चाहिँ बाइबलको स्वभावले चाहिँ अक्षरश अर्थको माग गर्दछ.
Deuteronomy 29:29.
व्यवस्था 29 को 29मा
What is the Bible?
Bible ki ho?
What is the purpose?
Bible ko uddeshya ki ho?
Did God give the Bible to confuse us?
Ke parmeshwar le hamilai chai almal ma parna lai Bible dinu bhayo?
Did God give the Bible to hide the truth?
Ke parmeshwar le hamilai Bible chai satyata lai lukauna lai dinu bhayo?
Did God give the Bible so only a few people can understand?
Ke parmeshwar le Bible chai kewal thore le matra bujhos bhanera chai dinu bhayo ta?
No, God gave the Bible to reveal His truth to us.
Hoina, parmeshwar le ta afno satyata hamlai prakat garna ka lagi Bible dinu bhayeko.
To reveal the secret things.
Waha ko gupta kura haru prakat garna ka lagi.
To give us things that we can know.
Hamlai esta kura haru dina jo chai hami janna nai sakchau.
And God invented human language.
Ani manav bhasha parmeshwar le nai
Where did Adam learn to talk?
कहाँबाट आदमले कुरा गर्न सिके?
God gave him that ability.
परमेश्वरले नै उसलाई त्यो क्षमता दिनुभयो.
And God gave him that so God could speak to him.
परमेश्वरले उसलाई त्यो क्षमता दिनुभयो ताकि परमेश्वरले उसँग कुरा गर्न सक्नु भएको होस् भनेर.
And so God understands human language.
त्यसैले परमेश्वरले मानिसको भाषा बुझ्नुहुन्छ.
And he follows the normal rules.
अनि उहाँले भाषाको सामान्य नियमहरूलाई पछ्याउनुहुन्छ.
And when we talk about 1,000 years, we mean simply 1,000 years.
जब हामी आपसमा हजार वर्ष भन्छौँ हामीले हजार वर्षकै माने राखेर कुरा गरिरहेका
हुन्छौँ. We're not talking in some secret way.
हामीले कुनै गुप्त तरिकाले कुरा गरिरहेका
हुँदैनौँ. No, we're just plainly talking literally.
हामी सामान्य रूपमा अक्षरश अर्थमा कुरा गरिरहेका हुन्छ.
And that's how the Bible uses language.
अनि बाइबलले पनि भाषालाई यही तरिकाले प्रयोग गर्दछ.
And number two, Jesus expected men to use the literal method.
नम्बर दुईमा चाहिँ यीशुले चाहिँ मानिसहरूले अक्षरश तरिका नै प्रयोग गरेको अपेक्षा गर्नुहुन्थ्यो.
Luke 10.
लुका 10 अध्यायमा उदाहरणको लागि लुका 10
Luke 10 verses 25 and 26
लुका 10 को 25 र 26 अनि हेर कुनै एकजना व्यवस्थाको गुरु उठे र यसो भन्दै उहाँलाई परीक्षा गरे. गुरुज्यू, अनन्त जीवनको अधिकारी हुनलाई म के गरौं? उहाँले उनलाई भन्नुभयो, व्यवस्थामा के लेखिएको छ, तिमी कसरी पढ्छौ?
So he said, how do you understand this?
त्यसैले उहाँले भन्नुभयो, तिमी कसरी यो बुझ्दछौ?
He expected the man to be able to understand.
यो मानिसले बुझ्न सक्नुपर्ने हो भनेर प्रभु येशूले चाहिँ व्यक्त गर्नुभयो.
And so Jesus is showing us that the Bible uses normal human language.
अनि त्यसैले बाइबलले चाहिँ सामान्य मानिसको भाषा प्रयोग गर्दछ भन्ने कुरा चाहिँ प्रभु येशूले यहाँ देखाउँदै हुनुहुन्छ.
God expects man to understand.
अनि परमेश्वरले चाहिँ मानिसले बुझेको नै अपेक्षा गर्नुहुन्छ.
And number three.
अनि नम्बर तीनमा.
We must interpret literally, or we have no way to know the meaning for sure.
हामीले अक्षरशः नै देखे अर्थ निकाल्नु पर्छ, नत्र भने पक्का रूपमा अर्थ जान्न असम्भव हुन्छ.
If a thousand years does not mean a thousand years, what does it mean?
यदि हजार वर्ष भनेको हजार वर्ष नै होइन भने त्यसको माने के हो त?
And each man will have his own opinion.
यहाँ हरेक मान्छेको आफ्नो आफ्नै धारणा हुन जान्छ.
And that means the Bible means nothing.
अनि फलस्वरूप बाइबलको केही पनि अर्थ रहेनछ भन्ने कुरामा पुग्छ.
It means there is nothing for sure.
अर्थात् निश्चित रूपमा केही पनि यहाँ छैन रहेछ भन्ने बुझिन्छ.
And it means that I cannot understand myself. I must need some special person with special understanding.
अनि साथै यो पनि निष्कर्ष निस्किन्छ कि म आफै बाइबल बुझ्न नसक्ने रहेछ, कोही एउटा विशेष व्यक्ति चाहिने रहेछ जसले चाहिँ उसको विशेष अर्थहरू बताइदियोस्.
It's necessary to understand, to interpret literally, or we cannot know the meaning for sure.
त्यसैले यसलाई अक्षरश रूपमा अर्थ लगाइनु त आवश्यक नै छ, नत्र हामी जान्न सक्दैनौँ.
But number four, the fourth reason is that the Bible's prophecies have always been fulfilled literally.
अनि चौथो कारण यो हो कि बाइबलका सबै भविष्यवाणीहरू सधैँ नै अक्षरश रूपमा नै पूरा हुँदै पूरा भएका छन्.
And the Bible has many prophecies. Some of them have already been fulfilled.
Bible ma thuprei bhavishyavani chhan. Kati bhavishyavani haru ta pura bhaisake.
And those have been fulfilled literally.
Ani ti je pura bhaye ti aksharasha nai pura bhayeka chhan.
Psalm 22 for example.
Udaharan ko lagi bhajan sangrah 22.
This is a prophecy of Jesus' crucifixion.
Yo chhan Yeshu ko krus ko mrityu ko bhavishyavani ho.
Amazing prophecy.
अचम्मको भविष्यवाणी छ.
And it was written about 1000 years before Jesus was born.
यो चाहिँ येशु जन्मिनु भन्दा पनि 1000 वर्ष अगाडि जति अगाडि लेखिएको थियो.
David was a prophet.
दाउद एक अगमवक्ता थिए.
He is not talking about himself here, he's talking about Jesus on the cross.
उनले आफ्नै बारेमा यहाँ बताइरहेका छैनन्, उनले चाहिँ क्रूसमा येशूको बारेमा बताउँदैछन्.
In verse 1 we read the very words that Jesus would speak.
एक पदमा चाहिँ येशूले जुन शब्दहरू क्रूसमा बोल्ने वाला हुनुहुन्थ्यो ती शब्दहरू नै यहाँ पाउँदछौँ.
Yeah, if we looked at Matthew 27:46.
जुन चाहिँ यदि हामीले मत्ती 27 46 पदमा हेर्यौँ भने त्यो चाहिँ तपाईँले यहाँ लेख्नुपर्छ.
Because that's the fulfillment. Matthew 27:46.
Matthew 27 ko 46 kinabhane tyo chai yasko pura huai ho.
The very words.
Ti shabdaharu nai painchan.
Verses 6 through 8 they are mocking him.
Ani 6 dekhi 8 pad ma chai waha lai yaha khisi garidai cha.
Well, that's Matthew 27. 39-44.
अनि त्यो चाहिँ मत्ती 27 39-देखि 44 पदहरूसम्म हो.
They literally mocked him and they said exactly this. They said that he trusted the Lord that he would deliver him, or say, let him deliver him.
उनीहरूले चाहिँ उहाँलाई खिसी गर्दै थिए. आठ पदमा परम प्रभुले त्यसलाई छुटकारा दिनुहुन्छ भने त्यसले उहाँमाथि भरोसा राख्यो, उहाँले नै त्यसलाई छुटकारा दियो.
See, all this is in Matthew 27.
यी सबै चाहिँ मत्ती 27 अध्यायमा छ.
And then Psalm 22:11, there was no one to help him.
अनि भजन संग्रह 22 को 11 उहाँलाई सहायता गर्ने त्यहाँ कोही थिएन.
Well, all the disciples ran away. That was true.
अनि सबै चेलाहरु उहाँलाई छोडेर भागे. यो सत्य थियो.
Mark 14:50.
मर्कुस 14 को 50.
Psalm 22:14-16, they crucified him. Pierced his hands and feet.
22:14-16 चाहिँ उहाँलाई क्रुसमा टाँगे.
It describes his experience on the cross.
यी पदहरूले चाहिँ क्रुसमा भएको उहाँको अनुभवलाई बयान गर्दछन्.
The thirst.
उहाँको तिर्खा.
And the piercing of the hands and feet.
उहाँको हात र खुट्टालाई घोचिएको कुरा. छेडेको कुरा.
And of course, we read about that in Matthew 27:35.
And the kura Matthew 27:35 padma pardasam.
Matthew 22:17, they did not break his bones.
Prasan sangra 22 ko 17 ma chai tinharule waha ko haddi bhachena.
They count all my bones.
Ma mera sabai haddi haru ganna sakchu.
Well, that's exactly what happened.
Ani thik tei nai bhayeko thiyo.
They came, they broke the legs of the thieves, but they did not break any of Jesus' bones.
Tinharu aaye ra ti kukarmiharuko khuttaharu bhache tara Yesuka kunai haddiharu bhachena.
When they made the Passover, when they killed the Passover lamb, they could not break its bones.
Jaba nistar chadko paatho lai mardakheri uniharule tyo paatho ko haddiharu bhachna hudaina thyo.
And Jesus is the Lamb of God.
Ani Yesu chai parmeshwar ko thuma hununcha.
John 19:33, they did not break his bones.
Yohanna 19:33, unierle wahako haddi bhachenan.
And Psalm 22:17, they stared at him.
Ani bhajan sangra 22 ko 17 ma tinharle wahalai tak lagaera here.
Tak lagaera. Sitting and staring. That's Matthew
27:36.
And Psalm
22:18.
They gambled for his garments.
And we
read about that in Matthew 27:35. So everything was fulfilled literally. There is some figurative language here.
Yeah, kehi lakshanik bhasha pani cha.
For example, verse 15.
Jasto ki 15 padma.
My strength is dried up like a potsherd.
Khapato jhai mero bal sukeko cha.
Well, like a potsherd, Jesus was not a potsherd, but it was his strength means the moisture is all gone.
Yeah, bataeko cha. Yesu khapato nai hununa thyo, tara khapato jhai bhanera yaha bhaneko cha. Arthat Yesu ko bal jhai gaeko thiyo jastai ki Yesu euta sukha mato ko bhana jastai.
We understand that language.
Tyasto bhasha hami bujhchhau.
But mostly it is literal.
तर अधिकांश चाहिँ अक्षरश छ.
To pierce my hands and feet.
तिनीहरूले मेरो हात र पाउ छेडे.
That's literal.
यो चाहिँ अक्षरश भएको.
We don't have to say, well, what does hands mean?
हामीले चाहिँ हातको माने के होला भनेर हामीले सोच्नु पर्दैन.
Well, it means hands.
हातै हो हात भनेको.
And so, the literal method.
त्यसैले अक्षरश विधि.
All right. So we stop there.
अन्त गर्नेछौँ.